یا علی مدد. الوائز رائے ابو علی مشنری وائز نمبر 468.
2nd of April 1991, Rise in Austin, in Texas. Ya Ali Madad. Austin ki shahar ki jamaat ko mera salam, meri Ali Madad. Aapko milke bahut khush hua. Aapki jamaat bhi badi ho gayi. بہت برس پہلے میں آیا تھا. انشاءاللہ آپ کی جماعت اور بھی بڑی ہوگی. ستگر کہہ رہے ایمان راکھ سو تو چھوٹ سو, اے گر کہے چھے پکار چاچی دسواں درج آل جو انے دور کھلاگ جو آئے رے بھائی دور کھلاگ جو ستگر کہہ رہے پیو پیو تو سب جگ کرے پن پیو نا پاوے کوئے مکھ جپتا جو پیو ملے تو سر ساٹا بندارو. ہمارے جو گنان ہیں یہ گنان بائبل کے قرآن کی طرح کے اسکرپچر نہیں, لیکن امام فرماتا ہے کہ قرآن شریف کی یہ تفسیر ہے, اس لیے ہم کو گنان پڑھنے سے قرآن کا علم ملتا ہے. ہمارے لوگ اور سچ پوچھو تو مسلمانوں کے اندر 80% لوگ قرآن پڑھتے ہی نہیں اور جانتے ہی نہیں. بہت دفعہ جہاں قرآن کی تلاوت ہوتی ہے تو برکت کے طور پہ پڑھتے ہیں, لیکن اس میں کیا لکھا وہ نہیں پتا. مسلمان بچے 7-8 برس کی عمر میں قرآن پڑھنا شروع کرتے ہیں, 2-1 برس میں قرآن پورا کرتے ہیں, گھر والے ایک خوشی مناتے ہیں, لوگوں کو بلاتے ہیں, کیا ہے جی میرے بچے نے قرآن ختم کیا, یعنی کہ پڑھ گیا ہے. بڑے بڑے مولوی ملا بھی, بڑے بڑے عالم بھی اسلام کے اندر قرآن پڑھتے ہیں برکت کے طور پہ, لیکن قرآن میں کیا لکھا ہے اس کا ہمیں پتا نہیں. آج 1400 سال سے زیادہ ہوئے, ہجرت کا آج 1415-16 ہے. 1400 برس میں کروڑوں آدمی اسلام کے اندر ہوئے, ان کروڑوں میں سے لاکھوں مسلمان وہ تھے کہ جن کی مادری زبان عربی تھی اور ہے ابھی بھی. ان لوگوں میں بڑے بڑے عالم پیدا ہوئے جن کی مادری زبان عربی تھی, مگر کسی نے کبھی یہ دعویٰ نہیں کیا کہ قرآن کا سارا علم مجھے آتا ہے, بلکہ قرآن کو اچھی طرح سے سمجھ بھی نہیں سکے. اسلام کے اندر ایک بہت بڑا جید عالم پیدا ہوا, اس کا نام تھا محی الدین ابن العربی. قرآن شریف کی اس کی تفسیر بہت مشہور ہے اور آج تک اس کے پائے کی تفسیر کبھی پیدا نہیں ہوئی. لیکن ابن العربی جس کو بعض دفعہ ہمارے ایران کے اور دوسرے سیریا کے اسماعیلی یہ کہتے یا سمجھتے ہیں کہ وہ ایک اسماعیلی تھا, ہسٹوریکلی ہمارے پاس اس بات کا کوئی ایویڈنس یا پروف نہیں ملتا, لیکن اس کے جو خیالات تھے یا اس نے جو کچھ بھی ایکسپلین کیا ہے وہ ہمارے اسماعیلی طریقے سے بہت ملتا ہے. ابن العربی نے بھی اس چیز کا دعویٰ نہیں کیا کہ قرآن شریف کی میں نے کامل تفسیر یا سمجھ پائی. میں نے یہ بات آپ کو اس لیے کہ آپ یہ سمجھ سکو کہ جو اسماعیلی طریقے کے اندر ہم امام کو مانتے ہیں, یہ امام وہ امام ہے کہ جس کا ذکر جگہ جگہ قرآن پاک میں ہے. ہمارا اسماعیلی طریقہ, ہمارا اسماعیلی عقیدہ, ہمارا اسماعیلی ایمان وہ کوئی سنی سنائی باتوں کے اوپر بیس نہیں. رسول اکرم کے زمانے سے ہمارا یہ اسماعیلی طریقہ چلا آتا ہے. اس وقت ہمارا نام اسماعیلی نہیں تھا, جیسے کہ آج بھی آپ کبھی یہ سینٹرل ایشیا کے اندر چین یا افغانستان, بدخشان, چترال, ان علاقوں میں کہ جہاں اسماعیلی بستے ہیں, جیسے کہ لگ بھگ 1.5 کروڑ جتنے اسماعیلی تو رشیا میں ہیں, 56 لاکھ اسماعیلی چین میں ہیں, بہت سی جگہوں کے اوپر اسماعیلیوں کو اسماعیلی بھی کہتے ہیں, بہت سی جگہوں کے اوپر ان کا نام درگاہ ہی ہے, بہت سی جگہوں کے اوپر ان کو مولائی کہتے ہیں, پنجاب کے اسماعیلیوں کو شمسی کہتے ہیں, جماعت خانہ ہم کہتے ہیں, ایران کے اندر جماعت خانہ کہتے ہیں, لیکن ایران کے ریموٹ ایریاز کے اندر جماعت خانے کو درگاہ کہتے ہیں, خانقاہ کہتے ہیں, دعوت خانہ بھی کہتے ہیں رشیا کے اسماعیلی. آپ روس میں جاؤ, رشیا میں, تو کہ مجھے جماعت خانے جانا ہے, تو وہ ایک دوسرے کی آنکھیں کریں گے کہ یعنی کیا مطلب, انہوں نے جماعت خانے کا نام دعوت خانہ رکھا ہے. دعوت کہتے ہیں جہاں آپ کو بلایا جائے اسلام کی تبلیغ کرنا, مذہب کا, دین کا پھیلاوا کرنا, پروپیگیشن کہتے ہیں انگلش میں, اس کو بھی دعوت کہتے ہیں. اور اسی دعوت میں سے مشنریوں کو دائی کہا گیا کہ جو لوگوں کو اپنے مذہب کے اندر دعوت دے کے بلاتے ہیں, اس پر سے جماعت خانے کا نام دعوت خانہ رکھا گیا. مگر اسماعیلی طریقہ جو ہے وہ تو رسول اللہ کے زمانے سے تو کیا, رسول اللہ سے بھی پہلے تھا. ہمارے پیروں کے یہ جنانوں کے اندر کہ یہ جو مذہب ہے یعنی اسماعیلی طریقہ ہے, یہ آج اناد سے چلا آتا ہے. آج عربی لفظ ہے, جنانوں کے اندر یہ آج کا جو لفظ ہے یہ عربی لفظ ہے, اور رسول اللہ کی حدیثوں کے اندر ہے. اسی طرح سے ہمارے مذہبی کتابوں میں جنانوں کے اندر ایک لفظ ہے یگ. پھر یگ, چار یگ ہے نا, اس کے پہلے جو زمانہ تھا اس کو قرن کہا پیروں نے. مجھے کسی بھی سنسکرت ڈکشنری میں یہ قرن کا لفظ نہ ملا. میں بہت سوچتا تھا کہ کل یگ, تریتا یگ, دواپر یگ, ست یگ, یہ تو ٹھیک ہے, لیکن اس یگ سے پہلے پیروں نے کلب تھے اور کلب سے پہلے قرن تھا, تو یہ قرن کون سا لفظ ہے؟ میں یہ سمجھتا تھا کہ یہ سنسکرت ہے یا پراکرت ہے. مگر ایک دن یکایک رسول اللہ کی حدیثیں پڑھتے پڑھتے اس کے اندر یہ قرن کا لفظ مل گیا. نبی فرمایا کہ میں قرن ہا قرن, یعنی لاکھوں کروڑوں قرن جس کا کوئی شمار نہیں, میرا نور موجود تھا. جب خدا تعالیٰ نے کریشن, خاص طور پہ ہمارا یہ جو سولر سسٹم ہے, یہ دنیا, یہ چاند, سورج نہیں پیدا کیے تھے, تو وہ جو زمانہ تھا اس کو آج کہتے ہیں. زمین, آسمان, چاند, سورج وغیرہ بنانے سے پہلے جو وقت تھا اس کو آد کہتے ہیں. اور اس کے پہلے یعنی کہ ہمارا یہ جو سولر سسٹم ہے اس کے پہلے دوسرے اور بہت سے سولر سسٹم ہیں, تو وہ سولر سسٹم اناد کے وقت میں تھے, یعنی ان کا بھی ایک زمانہ تھا کہ جب وہ پیدا نہیں ہوئے تھے, خدا نے کریٹ نہیں کیا تھا. تو زمین آسمان کے پیدا کرنے سے پہلے آج اور اس کے پہلے جو دنیایں تھیں ان دنیاؤں کو پیدا کرنے سے پہلے جو وقت تھا اس کو پھر انہیں اناد کہا. گنان کا پاٹھ ہم یہ گنان بہت دفعہ بولتے ہیں. میں آپ کو مذہب سکھاتا ہوں, آپ اس مذہب کو سیکھو. میری عمر ہو گئی, زندگی میری ساری اسی میں چلی گئی. ہم لوگ گنان بولتے ہیں سمجھتے نہیں. حضرت امام کے فرمان انگلش میں ہیں, گجراتی میں ترجمہ بھی ہوتا ہے, لیکن کتنے آدمی جماعت کے اندر دھیان سے مولا کا کلام سنتے ہیں. ابھی دعائیں ہم نے دو دعائیں پڑھی, ان دو دعاؤں کے اندر کوئی سجدہ کرتا ہے کوئی نہیں کرتا. اس جماعت خانے کے اندر میں نے آپ کو دیکھا نہیں ہے. میرا تو منہ نیچے تھا, میں دعا پڑھتا تھا, لیکن میرے دل کی یہ امپریشن ہے, اور الحمدللہ یہ امپریشن غلط نہیں. مجھے آپ جماعت کی وائبریشنز ملتی ہیں. کتنے ہیں جو سجدہ نہیں کرتے, کتنے ہیں کہ جو اچھی طرح سے شاد و دیدار نہیں لیتے, کتنے ہیں کہ وہ تسبیح میں ایسا بیٹھے رہتے ہیں. مطلب ایک ڈسپلن ہے, یہ ڈسپلن ایسا سخت ہے کہ اگر ہم یہ ڈسپلن پار کریں, مذہب کے اندر جو ڈسپلن اگر ہم سیکھیں, تو یہ چیز ہم کو ہمارے جیون میں ہماری لائف میں کام آتا ہے. وقت پہ دعا پڑھنا اس کا مطلب یہ ہے کہ اپنی دنیاوی کام کاج بھی وقت کے اوپر ٹائم رکھ کے سنبھالو. کسی کو ٹائم دیا ہے کہ میں 2 بجے آؤں گا, اور 2:30 بجے تک تو پتہ ہی نہیں ہوتا کہ حضرت ہیں کدھر, اور 2:30 بجے آتے ہیں 2:45 بجے تو یہ ہوتا ہے کہ بھائی ٹریفک میں رک گئے تھے. بھائی اگر یہ پتا ہے کہ ہم ادھر رہتے ہیں ٹریفک میں رک گئے تھے, میں ایک مثال دیتا ہوں سمجھنے کے لیے, تو ہم کو اگر جانا ہے 15 منٹ کا رن ہے تو 1/2 گھنٹے پہلے نکلو, وقت سے پہلے پہنچو. مطلب یہ ہے کہ دعا کو برابر ٹائم پر پڑھنا, جس کو عربی زبان کے اندر کہا گیا ہے قائم کرو, اور انگلش والوں نے اس کا ٹرانسلیشن کیا ہے اسٹیبلش دی پریئر, اقیم الصلاہ, نماز کو دعا کو صلاح کہتے ہیں, دعا کو قائم کرو. یہاں قائم کرنے کا مطلب اگر 7 بجے کی دعا ہے تو برابر 7 بجے پڑھی جائے, اگر 4 بجے عبادت کا کام ہے تو 4 بجے عبادت کی جائے, 5 بجے اس کو پورا کرو. مذہب کا یہ ڈسپلن ہمیں کام آتا ہے, اور خدا کو وقت پہ یاد کرنے سے ہمارے جو روحانی فائدے ہوتے ہیں اس کے علاوہ ہمیں جسمانی فائدے بہت ہوتے ہیں. میری عرض تھی کہ جو بھی کام مذہب کا کیا جائے دل سے کرو, برابر دل سے کرو, ویٹ اتارنے کی بات نہیں ہونی چاہیے. اگر فرمان پڑے جا رہے ہیں تو فرمان سنو مولا کیا کہتے ہیں. مولا ایسی ایسی باتیں کہتے ہیں کہ اگر ہم سمجھ جائیں اور اس پہ عمل کریں تو ہماری دنیا آسان ہو جائے. ابھی حضرت امام نے تھوڑا ٹائم ہوا, مولا نے اپنی یہ اچھا ظاہر کی کہ لوگوں کو کہا جائے, جو کہ یہ فرمان صاحب نے بہت برس پہلے بھی کیے ہیں, لیکن کبھی کبھی وہ ریپیٹ کرتا ہے, ایسا کوئی مولا نے تالیکا نہیں بھیجا ہے, لیکن جو آفیسر ملنے کے لیے جاتے ہیں تو امام اشارے کرتا ہے. اس وقت مڈل ایسٹ کی لڑائی کے بعد جو ڈپریشن اور ریسیشن آ رہی ہے, میں آپ جماعت کا خیال دھیان کھینچتا ہوں, کر کسر کرو, پیسہ بچاؤ, فضول خرچ نہ کرو, جس چیز کے بغیر جل سکتا ہے وہ چیز مت لو, کھانے پینے کے بھی اندر ویسٹیج نہ ہوئے, ایسا کھانا پینا رکھو یا اتنا رکھو کہ پھینکنا نہ پڑے. میں آپ کو یہ نہیں کہتا کہ کنجوس بنو, لیکن اتنا ضرور کہتا ہوں کہ کنجوس بننے کے نزدیک تک ضرور آؤ. پیسے بچاؤ, اور خاص طور پہ کیش فلو آپ کے ہاتھ میں ہونا چاہیے. یہ وقت نہیں ہے کہ آپ بلڈنگوں کے اندر پیسے ڈالو. سخت ضرورت کوئی چیز ہمیں ہوئے تب ہی آپ پیسہ خرچ کرو، وگرنہ یہ کوشش کرو کہ جہاں جہاں یہ فضول خرچ ہو رہا ہے اس کو بند کرو. آپ کے ہاتھ میں آپ کی لکوڈ رقم ہوگی، کوئی ایسا موقع آ جائے گا کہ جہاں آپ کو ضرورت پڑے گی تو آپ کو آسانی ہوگی، نہیں تو کسی سے مانگنا پڑے گا، ادھار لینا پڑے گا، اور وہ اچھی بات نہیں. تو یہ اگر امام کے دنیاوی فرمان بھی ہیں، دینی فرمان بھی ہیں، دونوں فرمانوں کو ہماری نظر میں ایک ہی درجہ ہے، اس لیے کہ اگر ہماری دنیا خراب ہے تو ہمارا دین اس کے اندر خلل میں آ جاتا ہے، ڈسٹرب ہوتا ہے. ایک آدمی کے اوپر قرضہ بڑھ گیا، بینکرپسی فائل کرنے کی نوبت آئی، نہ دعا میں دھیان لگتا ہے نہ عبادت میں دھیان لگتا ہے. ہماری دنیا ہمارے خیالات کے اوپر اثر کرتی ہے. مذہب ہم کو یہ سکھاتا ہے کہ آپ کے خیالوں میں سکون ہوئے، مذہب ہم کو یہ سکھاتا ہے کہ آپ کے دماغ کے اندر راحت ہوئے، مذہب ہم کو یہ سکھاتا ہے کہ آپ کے انتکرن میں خوشی رہے، مذہب ہمیں یہ سکھاتا ہے کہ آپ کا جو نروس سسٹم ہے وہ ڈسٹرب نہ ہوئے. جب انسان کو دکھ آتا ہے، جب انسان کو کوئی فکر چنتا وری آتی ہے دنیا کی، اس کا سوبھاؤ تیکھا ہو جاتا ہے، انگلش میں بولتے ہیں اریٹیٹنگ ہو جاتا ہے، کبھی کبھی وہ روڈ بن جاتا ہے، توچھڑا بن جاتا ہے، ادب عصمت نکل جاتی ہے، جلدی گرم ہو جاتا ہے، ٹیمپرامنٹ میں فرق پڑ جاتا ہے، چھوٹی سی بات میں غصے ہو جاتا ہے، جلدی سے کوئی چیز سمجھتا نہیں، کیونکہ اس کی مینٹل کنڈیشن جو ہے وہ نروس سسٹم کے اوپر اثر کرنے کی وجہ سے اس کے اندر حلیمی، نرمی، سہنشیلتا، خوشی رہنا، کسی چیز کو آرام سے لے لینا، اگر کسی نے گالی دی ہنس کے چھوڑ دینا، یہ وہ باتیں ہیں کہ جو مذہب ہم کو سکھاتا ہے. لیکن انسان جب اریٹنٹ ہوتا ہے، جب ورید ہوتا ہے، دنیا کی اس کو فکر چنتا ہوتی ہے، تو اس وقت اس کی دماغی حالت بگڑ جاتی ہے، مذہب اس کو سدھارتا ہے، مذہب اس کو ٹالرنس بتاتا ہے. بزنس ہے، اس کے اندر لیتی دیتی ہوتی ہے، کبھی نقصان بھی ہو جاتا ہے، اور اگر وہ آدمی مذہبی آدمی ہے، عبادت کرتا ہے، تو بزنس میں جو نقصان ہوتا ہے اس کو وہ ایزیلی ٹیک اپ کر لیتا ہے، چلو ہو گیا، مولا کی مرضی، اس کے دل کا بوجھ اتنا نہیں بڑھتا. لیکن جب ایک آدمی عابد نہیں ہوتا، مذہب کے اوپر نہیں چلتا، خدا کی ہستی کا اسے یقین نہیں کہ خدا میرے ساتھ ہے، تو کیا ہوتا ہے کہ بزنس کے نقصان کے اندر وہ گھبرا جاتا ہے، اور گھبرا جانے سے اس کی سہنشیلتا جو ہے ٹالرنس سے گھٹ جاتی ہے، پیشنس گھٹ جاتی ہے، خوشی نکل جاتی ہے، جوک کرو تو وہ اس کو ٹیک اپ نہیں کرتا، ہنستا نہیں، موڈی بن جاتا ہے. مذہب میں بہت فائدے ہیں، مذہب انسان کو سٹیبل رکھتا ہے، اونچ نیچ آتی ہے اس کو معلوم نہیں پڑتا. آپ کی گاڑیاں تو ہیں نا، ان گاڑیوں کے اندر شوک ایبزاربر ہیں، کوائلز ہیں، یہ جو سسپینشن سسٹم اس کو کہتے ہیں وہ اس لیے ہے کہ روڈ کی کنڈیشن ایک جیسی نہیں. یہ ٹیبل کا جس طرح سے فلیٹ ہموار ٹاپ ہے، یہ رستے ایسے نہیں، اس میں کھڈے بھی ہیں، وائبریشن ہونے کے ہیں، اونچی نیچی ہوتی ہے. لیکن اگر شاک ایبزاربر اچھے ہیں تو آپ اندر ویسے ہی آرام سے اسموتھلی چلے جاتے ہیں، یعنی آدمی بوٹ میں بیٹھا ہو رہے. لیکن آپ کی گاڑی کی اگر سسپینشن اچھی نہیں تو آپ کو اتنے دھچکے لگتے ہیں کہ انسان گھبرا جاتا ہے، اور کبھی بہت بڑا کھڈا آیا تو سر جو ہے نا اوپر چھت کے ساتھ لگتا ہے. مذہب انسان کو شاک ایبزاربر دیتا ہے، دنیا کے شاک اٹھانے کے لیے اس کو طاقت دیتا ہے. کچھ بھی بڑے سے بڑا نقصان بھی ہو جاتا ہے تو انسان اس کو اٹھا لیتا ہے، مولا کی مرضی. لیکن جو دنیا دار ہے اور اس کو دین کا پتہ نہیں، تو وہ دنیا کے چھوٹے سے دکھ کا بھی اندازہ نہیں کر سکتا، اور گھبرا جاتا ہے، فرسٹریٹ ہو جاتا ہے. میں نے اپنی ایک واز میں بہت برس ہوئے، شاید یہ واز میں نے پاکستان میں کی تھی، मैं 1962-63 में दुनिया के ट्रिप पे निकला। 63 में मैं न्यूयॉर्क आया। वो जमाने के अंदर एक बड़ा अच्छा आलिम क्रिश्चियन पादरी था, अभी गुजर गया वो, मगर उसका वो कॉलेजिएट चर्च चालू है, डॉक्टर रॉबर्ट विंसेंट पील। उसकी छोटी छोटी किताबें निकला करती थी, 20-25-24 पेज की, कभी 16 पेज की, छोटे हाथ की साइज। मुझे कभी ख्याल भी नहीं था, लेकिन मुसाफरी के ऊपर घूमते घूमते नामालूम यूरोप में किसी जगह किसी अपने एक आदमी ने मुझको उसका एक पंपलेट दिया। मैंने वो पढ़ा, उसमें फैमिली लाइफ के ऊपर लिखा था, मुझे बहुत अच्छा लगा। उस आदमी ने बड़े अकलमंदी से, होशियारी से, एक ज्ञानी और धार्मिक आदमी से जो एक्सपेक्ट हो सकता है, उसके अंदर मैं पढ़ के मैं बहुत खुश हुआ। मैंने उससे एक खत लिखा कि तुम्हारी ये किताबें कितनी छपी हैं, कब छपती हैं, अगर मुझको मिल सकेंगी तो मैं उसकी कीमत देने को तैयार हूं, मुझे इसको रेगुलरली भेजते रहो। किताबों का कुछ थोड़ा सेट आया और एक खत था कि हम तुमको रेगुलरली भेजते रहेंगे, और रेगुलरली मुझको आती रही। और उसने लिखा कि ये फ्री है, हम कोई चार्ज नहीं करते, इस तरह वैंकूवर में से प्लेन ट्रूथ नाम का एक पेपर निकलता है, वर्ल्ड चर्च सोसाइटी वाले निकालते हैं, फ्री देते हैं, दुनिया की 19 लैंग्वेजेस में वो फ्री देते हैं, वो भी मुझे आता है। और कभी कभी उसमें बड़े अच्छे आर्टिकल्स होते हैं, क्योंकि बाइबल और तौरात के ऊपर बेस किए होते हैं। हम तो जेम्स को ढूंढते हैं, हीरे गोते ढूंढते हैं, कीचड़ में भी हमको मिल जाए तो निकाल के धो लेते हैं, तो ऐसा ही ऐसा चमकता है। इल्म खुदा का है, न क्रिश्चियनों का, न मुसलमानों का, न हिंदुओं का। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि ऐ मुसलमानों, तुमको जहां से भी अच्छी चीज मिले, इल्म मिले, ले लो, चाहे वो चीन में भी मिलती हो। तो मुझे उसकी इन किताबों में बहुत इत्तेफाक रहा, अच्छी अच्छी चीजें हमारे मजहब के साथ लगती हुई ऐसी चीजें लिखता रहा। मैं 1963 में जब मैं न्यूयॉर्क आया, मैंने अपने होटल में से इसको टेलीफोन किया, तो सेक्रेटरी ने उठाया। मैंने कहा कि मैं अफ्रीका से आया हूं, मुसलमान हूं और वर्ल्ड ट्रॉटर हूं, मुझे डॉक्टर से मिलना है। मेरा नंबर लेके 15 मिनट के बाद मुझको उसने फोन किया कि आप खुशी से कल शाम को इतने बजे, 4-1 बजे आप आ जाओ, और एड्रेस का पता वगैरह दिया। मैं उधर गया, मुझे उसने रिसीव किया, 4-5 और आदमी थे। बहुत खुशी हुआ कि अफ्रीका से एक मुसलमान हमको मिलने आया है। बैठे तो मुझे कहते हैं, माफ करना, मुसलमानों के अंदर हमारे क्रिश्चियनों की तरह बहुत से फिरके हैं, कैथोलिक्स हैं, प्रोटेस्टेंट्स हैं, एवेंजलिस्ट हैं। तो मैंने कहा मैं मुसलमान हूं। कहते नहीं, पता तो लगना चाहिए। मैंने कहा कि मैं शिया हूं और आगा खान का मुरीद हूं। जब भी आगा खान का नाम सुना, खुद खुशी, बहुत खुश हुआ, खड़ा होकर मुझे वापस हाथ दिया। कहते मैं चाहता था कि मैं कभी किसी इस्माइली को मिलूं। हम बहुत देर तक बैठे, बहुत बातें की, मेरे मजहब के मुतालिक बातें किसे सुनता रहा। मैंने अपने गिनानों का भी जिक्र किया था। तो मुझे कहता है कि मैं ये पूछना चाहता हूं कि एक आदमी बेईमान है, खुदा को नहीं मानता, एक आदमी खुदा को मानता है, इन दोनों में फर्क क्या है? तो मैंने यही सतगुरु के सलोखे का एक पाठ उसको सुनाया। मुझे कहता है आप ये कह चुके हैं कि हम अपने जमात खानों में ये हिम्स बोलते हैं, तो आप कोई इंस्ट्रूमेंट रखते हैं? मैंने कहा नहीं, क्योंकि चर्च के अंदर पियानो होता है। मैंने कहा हम इस्लाम के अंदर म्यूजिकल इंस्ट्रूमेंट्स मस्जिदों और प्रेयर हॉल्स में नहीं रखते। मुझे कहते आप जिस तरह से उधर बोलते हो ऐसा बोलो। मैंने राग से ये पाठ बोला, सतगुरु कह रहे नुगरा सुगरा दोए पटों तरा दिसे सूरत एक समान, नुगरा चावे दाम को ने सुगरा साहेब का नाम रे, भाई सुगरा साहेब का नाम। तर्जुमा किया, तूने कहा ना कि बिलीवर और नॉन बिलीवर, एक खुदा को मानता है बिलीवर है, एक खुदा को नहीं मानता नॉन बिलीवर है। हमको इस ज्ञान के अंदर ये बताया गया कि एक सुगरा है कि जो खुदा को मानता है। सुगरा कहते हैं नसीबदार को, खुश नसीब को। सुगरा उसको भी कहते हैं कि जो आदमी ग्रेटफुल होता है, यानी खुदा हमको जो कुछ भी देता है हम उसके ग्रेटफुल होते हैं, शुक्राना अदा करते हैं, शुक्रगुजार बंदे बनते हैं। तो जो शुक्रगुजार होता है वो मोमन होता है, उसको हमारे पीरों ने सुगरा कहा, यानी खुश नसीब। मुगरा कहते हैं अनग्रेटफुल। आप जिसका साथ नेकी करो वो उसको याद भी ना करे, थैंक यू भी ना करे, अनग्रेटफुल, ना शुक्रा। वो आदमी के जो खुदा को मानता ही नहीं, जिसमें नेकी है ही नहीं। तो बिलीवर और नॉन बिलीवर, हमारे पीर ने कहा है कि दिखने में दोनों इंसान जैसे लगते हैं, लेकिन फर्क यह है कि जो नुगरा है और सुगरा है, इन दोनों के ऊपर जब भी कोई मुसीबत आती है, जब कोई प्रॉब्लम आती है, तो दोनों फाइट करते हैं अपनी प्रॉब्लम को सॉल्व करने के लिए। सुगरा है खुदा का बिलीव करने वाला, वो मेहनत करता है, तस्बीहां निकालता है, खुदा के पास से दुआ मांगता है। नुगरे को मुसीबत आती है तो उसको तो तस्बीहां निकालने का सूझता ही नहीं, क्योंकि वो मानता ही नहीं, वो दुआएं करता ही नहीं, न दूसरों की दुआएं लेता है, न खुद मांगता है, वो खुद अपनी प्रॉब्लम्स के साथ लड़ता रहता है। जब भी वो जो मोमिन है वो अपनी प्रॉब्लम्स के साथ लड़ता है, दुआएं मांगता है, दूसरों को कहता है मेरे लिए दुआ मांगो, फिर भी कभी वो कामयाब नहीं होता, तो वो आदमी क्या करता है? अच्छा, या मौला बहुत दुआएं मांगी, बहुत मेहनत की, फिर भी मैं फेल हो गया, मैं कामयाब ना हुआ, या मौला किसने भी मेरा कुछ भला होगा, तेरी मर्जी, शुक्र अल्हम्दुलिल्लाह। वो अपनी सारी प्रॉब्लम को लपेट के खुदा को सौंप देता है, उसका दिल हल्का हो जाता है। फेल हो गया है, मार खाई है, दुआएं मांगने पर भी फेल हो गया है, मगर उसने खुदा के ऊपर कोई इल्जाम नहीं रखा, खुदा को दोष नहीं दिया, है तेरी मर्जी मौला, इसमें भी मेरा कुछ भला होगा, ये कह के वो अपने दिल को इस बोझ में से खाली कर देता है। लेकिन अब वो जो नुगरा है, खुदा को मानता नहीं, तस्बीहां निकालता नहीं, दूसरों को कहता नहीं मेरे लिए दुआ मांगो, वो अपनी प्रॉब्लम से लड़ता है, लड़ता है, लड़ता है, और फिर बिल्कुल हताश हो जाता है, इंग्लिश में कहते हैं एग्जॉस्ट हो गया। फिर जब वो एग्जॉस्ट हो गया तो फ्रस्ट्रेट हो जाता है, फ्रस्ट्रेट, दिमाग बिगड़ जाता है, नाउमीद हो जाता है, इंग्लिश में लफ्ज है डिस्पोंडेंट, निराशावादी, मगज खराब हो गया, मन बेचैन हो गया, नर्वस सिस्टम डिस्टर्ब हो गया, और बहुत कमजोर कॉन्स्टिट्यूशन वाले आदमी ऐसी कंडीशन में पागल बन जाते हैं, उनको डिप्रेशन पकड़ लेती है, उनको दिमागी तकलीफ हो जाती है। और ये इतने मेंटल हॉस्पिटल हैं नॉर्थ अमेरिका के अंदर कि हमें हैरत होती है, पागलों का परसेंटेज बहुत नॉर्थ अमेरिका में, क्योंकि बिलीफ नहीं है, ईमान नहीं है, कहां जावे। एक बच्चा है, मां और बाप का बच्चा है, एक बच्चा है यतीम है, बाप भी नहीं मां भी नहीं, इन दोनों बच्चों की कंडीशन ऐसी ही है कि जैसी एक बिलीवर और नॉन बिलीवर की, एक मोमन और काफर के अंदर जो फर्क होता है ऐसा ही फर्क होता है। यतीम लड़का है, भूख लगी है, कहां जावे, किसको कहे मुझे भूख लगी है, रास्ते पे खड़ा होता है, किसी को कहता है, मुंह बना के हाथ फैल जाता है, मुझे डॉलर दो ना, मुझे भूख लगी है। और जिसके माँ बाप जीते हैं उसको जब भूख लगती है तो घर भागता है, माँ मुझे भूख लगी, हाँ बेटा अभी तेरे को देती हूँ, बूट फट गए हैं तो बाप के पास गया, आबा मेरे बूट टूट गए हैं। अब वो यतीम बच्चे के बूट फट गए हैं, कौन देता है उसको? एक मानने वाला आदमी और एक खुदा को नहीं मानता, इन दोनों के अंदर बड़ा फर्क है। अब ऐसे लोग भी हैं कि इन दोनों के बीच में हैं, इन्हों खुदा को मानते हैं, अल्लाह अल्लाह करते हैं, याली याली करते हैं, दुआएं पढ़ते हैं, जमात खाने आते हैं, लेकिन मजहब के ऊपर अमल नहीं करते। वो आधे यतीम हैं और आधे वो मात पिता वाले हैं, आधे बिलीवर हैं, आधे काफर हैं, क्योंकि उनके दिल के अंदर ईमान नहीं है। ये फ्रस्ट्रेटेड रहता है हमेशा, उसके दिमाग में हमेशा उदासी रहती है, गमगीनी रहती है। जब वो बोझ नहीं उठा सकता तो दिमाग गिव अप कर देता है, वो आदमी डिप्रेस्ड हो जाता है, मेंटल केस बन जाता है। क्योंकि अगर उसका ईमान बराबर होता तो वो क्या कहता, या मौला अच्छा ना सही तेरी मर्जी, इसमें कुछ मेरा भला होगा। उसका ईमान खराब नहीं होता, वो अपनी कमजोरी महसूस कर लेता है और फिर खुदा उसकी मदद भी करता है। डॉक्टर रॉबर्ट विंसेंट पील को मैंने जब ये एक्सप्लेनेशन दिया, उसकी आंखों में पानी आया था, खड़ा होकर मुझे गले लगाया, मुझे ऐसे तहवा हुआ। बिलीवर और नॉन बिलीवर का ये डिफरेंस आपके शास्त्रों में जो कुछ है वो एक आला दर्जे की चीज है। जमा खाने के अंदर आते हैं हम लोग, क्या करने आते हैं, दुआ पढ़ने आते हैं, इबादत करने आते हैं, लेकिन क्या हम अपने मन तन से इस दुआ के अंदर ध्यान रखते हैं? नहीं जिंदारो, स्विच जब तक ऑन नहीं करोगे रोशनी नहीं होगी। हजरत शम्स हमारे पीर जो थे उनका नाम कलंदर था। कलंदर कहते हैं कि जिसके रहने का कोई घर न होवे और वो घूमते रहते हैं, और उनके कपड़े भी ऐसे सादे सिंपल होते हैं, दूसरी जोड़ी होती ही नहीं। एक छोटी सी थैली थी, उसके अंदर कुछ किताबें वगैरह होती थी या कुछ और ऐसा सामान हो गए, बाकी और कुछ नहीं। तो वो हमेशा घूमा करते थे, टोपी पहनते थे, तो सिर में उस टोपी के अंदर मोर का पर लगाते थे, जिसको हम कहते हैं मोर नू पिछू लगे, राजा महाराजा ऐसा लगाया करते हैं। दाढ़ी थी हुजूर की, गोल दाढ़ी रखते थे लेकिन लंबी दाढ़ी थी। फिर शमस घूमते घूमते बहावलपुर के इलाके में एक छोटे गांव में पहुंचे, वो गांव सारे का सारा मुसलमानों का था। मस्जिद देखी दूर से, जाके मस्जिद में अपने कपड़े यानी वो थैली वगैरह रख दी, बाहर आए, थोड़ा हाथ मुंह धोया, पानी वगैरह पिया, थोड़ा आराम किया। थोड़ी देर के बाद दोपहर का वक्त हुआ, कुछ लोग आने लगे, दोपहर की नमाज का वक्त था, जुमे का दिन था। हुजूर उठे, बैठ गए। फिर कुछ देर के बाद मुल्ला आया, तकबीर हुई, अकामत हुई। अकामत कहते हैं नमाज शुरू करने के लिए खड़ा होना। नमाज शुरू हुई, फिर शमस भी कोने में से निकलते इधर आ गए, नमाज में ज्वाइन हुए। तकबीर के बाद सूरतुल हम्द पढ़ा गया, सूरतुल हम्द पूरा हुआ तो फिर शमस लाइन छोड़ के कोने में जाके बैठ गए। सब मुसलमानों ने नमाज पूरी की, जो बाद में आए हुए थे। नमाज पूरी होने के बाद पीर के पास जाके कहते हैं, कैसे फकीर हो, अधूरी नमाज छोड़ के चले आए। शमस ने फरमाया कि भाई मुल्ला ने जितनी नमाज पढ़ाई मैंने पढ़ी है। तो मुल्ला ने तो सारी नमाज पढ़ाई और तुम तो आधी नमाज छोड़ के चले आए। देखो मैंने तुमको कहा, मुल्ला ने जितनी नमाज पढ़ाई मैंने पढ़ी, बस और क्या चाहिए। तो मुल्ला को पकड़ के लाए, मुल्ला ने कहा मैं तो सारी नमाज पढ़ी है। शमस कहते हैं मुल्ला झूठ मत बोल। कहते मैंने सारी नमाज पढ़ी। सबको कहने लगा तुम थे कि नहीं, सबने कहा हाँ हमने सारी नमाज पढ़ी। फिर पीर कहते हैं मुल्ला झूठ मत बोल, जिस वक्त तुम वलद जालीम तक पहुंचे तो तुम उस वक्त मस्जिद छोड़ के घर चले गए। तो लोग हंसने लगे, पागल लगता है छोड़ो यार। फिर शमस कहते मैं पागल नहीं, ये मुल्ला इसके घर में एक गाय है जिसने अभी अभी थोड़े दिन पहले बछड़ा दिया है, मगर अब जो मस्जिद में आया उसके पहले वो उसको बांधना भूल गया। सूरतुल हम्द पूरा हुआ, तुमने आमीन कही और ये घर चला गया। ये बकरा खुला रह गया बछड़ा, और वो दूध पी जाएगा सारा, मालूम नहीं रात को दूध मिलेगा कि नहीं मिलेगा। अब लोग मुल्ला को देखने लगे, मुल्ला का मुंह नीचा। एक आदमी भाग के उसके घर गया कि बात सच है, तो देखा बात सच थी। अब तो ये मुल्ला और सब लोग पीर के पांव में गिरे। मुल्ला की बॉडी इधर थी मगर वो घर गया। हमारा हाल भी ऐसा है, बैठे हैं जमात खाने में, यानी बदन जमात खाने में है, हम अपनी दुकान पे पहुंचे हैं, हम घर पे पहुंचे हैं, किसी दोस्त को मिलने गए हैं, ऐसे कितने ही जगह हम चल जाते हैं। खोलिया इधर है। दुआ बंदगी ये है कि दिल और दिमाग बदन सब हमारे साथ हो, एक ध्यान से हम अपनी इबादत करें। इंसान का एक ध्यान होना मुश्किल है, कम से कम एक ध्यान होने की नियत भी करो, कोशिश भी करो। एक ध्यान बनने के लिए मौला की मदद भी मांगो, दुआ भी करो, तो इंशाल्लाह आस्ते आस्ते ये ताकत आएगी कि हम अच्छी तरह से ध्यान लगा के अपनी दुआ इबादत कर सकें। ये एक बड़ी जरूरी चीज है। फिर पीर ने कहा, देखो नमाज इस तरह पढ़ो कि जमीन आसमान तुम्हारे साथ नमाज पढ़े। हुजूर खड़े हुए और तकबीर कही, पहली ये सूरा पढ़ी अलहम्द की, और बाद में जब पीर ने जो सजदा दिया तो मस्जिद के जो दो मीनारे थे वो जमीन पे लेट गए, यानी उन्होंने सजदा दिया। ये सारी जमीन, ये सारा कायनात, आसमान, चांद, सूरज, सितारे, जो कुछ भी है, ये खुदा की बनाई हुई चीज है। हर जगह खुदा रहता है। ये एक वास्त समुन्दर की तरह है। समुन्दर के अंदर कभी आपने एक छोटा सा कंकर मार के जिसको डिस्टर्ब किया पानी को, तो ये लहरें सारे समुन्दर में किनारे तक पहुंचेगी। अगर आपने एक कंकर मारा, यानी यहाँ मेरा मतलब कंकर मारने से खुदा का नाम लिया, तो ये तमाम सृष्टि के अंदर उस नाम की वाइब्रेशन पहुंचती है। चांद तक पहुंचती है, आसमान तक पहुंचती है, सूरज तक पहुंचती है, उसके बियॉन्ड भी पहुंचती है। ये सारी खुदा ताला की जो सृष्टि है वो एक समुन्दर की तरह है, एक वैक्यूम की तरह है। आपने जो एक अल्लाहु अकबर कहा, आपने या अली मदद कहा, आपने या मौला कहा, तो आपके मुंह में से ये जो वाइब्रेशंस निकलती है ये सारी खुदाई में पहुंचती है। आपके लिए मदद लेके आती है, आपके लिए बरकत लेके आती है, आपके लिए एनर्जी लेके आती है। ये वो चीज है दुनिया के अंदर, दीन के अंदर, तो जो हमारे मजहब के अंदर है। अब वो पाठ जो मैंने बोला पहले कि दूर थी लाग जो पाए, यहाँ आज मैंने अभी आपको जो ये बात कही कि आप अगर या अली का नाम लो तो सारी सृष्टि में उसकी वाइब्रेशन जाती है। हाजर इमाम हर वक्त हमारे पास बैठा है। दूर थी लाग जो पाए का मतलब ये है कि कभी आपको आंखों से नहीं दिखता तो मतलब हम ये कहते हैं कि वो दूर है। हम ये समझते हैं कि आंखों से देखने की जो चीज है वो नजदीक है और जो हमें नहीं दिखती तो वो दूर है। फिर कहते हैं इमाम भले दूर है तुम्हारी नजर में लेकिन वो तुम्हारे नजदीक है, तुम उसको पांव लगोगा। भले वो दूर है लेकिन पांव लगो। पांव लगने का मतलब यह है कि उसको आदर समझो। दूर थी लाग जो पाए, ऐसा लाजिम नहीं है कि हाजर इमाम के हुजूर में पर्सनली बदन नजदीक लेके जाएं। वो तो दिलों में बैठा हुआ है, हर जगह बैठा हुआ है। उसको याद करो, वो आपके सामने है, किधर गया नहीं। माँ की गोद में बच्चा सोया है, माँ की गोद में बच्चा सोया है, जाग खुली, भूख लगी हुई है तो पुकार करता है माँ। वो माँ की गोद में सोया और पुकार करता है माँ, तो माँ कहती है हाँ बेटा मैं तेरे पास हूँ। हम हाजर इमाम के नूर में सोए हुए हैं, उसके नूर में हम बैठते हैं, उसके नूर में चलते हैं। हमारा हलन चलन मोमन का मौला के नूर में है, हर वक्त हाजर नाजर है। हम सोते हैं तो वो हमारे पास है, हम जागते हैं तो हमारे साथ है। मौलाना इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि फरमाते हैं, सारा दिन मुझे याद करो, मैं तुम्हारे साथ साथ हूँ। रात को जब सोने जाओ और उस वक्त तुम मुझको याद करो। मौला फरमाया तुम सो जाते हो लेकिन तुमने मुझे याद किया है, मैं तुम्हारे पास आता हूँ, सारी रात मैं तुम्हारे पलंग की चौकी करता हूँ। तुम सोए हो लेकिन मैं तुम्हारे पास हूँ, तुम मेरे खोड़े में सोते हो। मोमन मौला के बहुत नजदीक है, बहुत नजदीक है। खुदा के जो बंदे होते हैं लाजिम नहीं कि सिर्फ हम इस्माइली ही इस बात का हक रखते हैं, लेकिन एक बात जरूर है, दूसरों से हम इस्माइलियों को एक चीज ज्यादा खुदा ने बख्शी है, और वो ये है कि हमारे अंदर नूर मौला का हाजिर नाजर हमारे साथ है, जो दुनिया वालों को नसीब नहीं। मैंने एक और वाकया अपनी किसी आवाज में जिक्र किया था। लाहौर का स्टेशन, बहुत बरस की बात है, कुछ 50 बरस की बात करता हूँ। बत्तियां जगमग जगमग कर रही हैं, लाहौर का स्टेशन है। मैं अमृतसर जाने के लिए गाड़ी की इंतजार करता था, एक गाड़ी आई अपोजिट डायरेक्शन में जाने वाली। फर्स्ट क्लास के कमरे में से, कंपार्टमेंट में से एक कोई बड़ा खान की तरह का, जैसे कि नवाब होते हैं, ऐसा एक आदमी नीचे उतरा। उसका नौकर उसके साथ था, उसकी बेगम जी नीचे उतरी और ये लोग प्लेटफॉर्म के ऊपर टहलते रहे, छोटी छोटी दुकानें स्टॉल्स की देखते रहे। सगे इनके कपड़े, इनका भपका देख के एक फकीर दूर से चल के आया। गंदे कपड़े, बदबू आती थी। नारियल का बना हुआ छोटा सा हुक्का जो बगल में दबाया हुआ था, वो गुड़ 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 करते चला आता था। और औरतों के दिल नरम होते हैं, तो इसने आके वो जो नवाब की औरत थी उसके सामने ऐसा हाथ फैलाया, कुछ मुझे दो। तो पहले तो उसने दरकार कर दी, ये पीछे पीछे गया और साथ साथ हुक्का गुड़गुड़ा रहा था। अब हुआ ये कि इसके हुक्के की चिलम में से एक चिंगारी निकली और वो बेगम जो थी उसकी, नवाब की, उसके दुपट्टे के ऊपर पड़ी। दुपट्टा जल्दी से जलने लगा। उसने, नवाब ने हाथ लगा के उसको बुझाया और इस फकीर को जो एक थप्पड़ मारा है, पठान आदमी था वो, कितनी दूर तक वो घिसरता रहा, उलट के गिरा, हुक्का उधर चला गया, उसकी झोली इधर निकल गई, पांव की चप्पल निकल गई, सब चीजें फैल गई, सैकड़ों आदमी इकट्ठे हो गए। फकीर उठा, अपनी चीजें समेटी, गुपचुप जाके कोने में बैठ गया, कुछ नहीं कहा, ऊपर देखता रहा, कुछ नहीं बोला। 5 मिनट नहीं हुए, ये लोग तो चलने लगे, 5 मिनट हुए होंगे, बहुत बहुत तो 6-7 मिनट हुए होंगे, तो ये आदमी नवाब जो था इसके पेट में दर्द शुरू हो गया और ये जमीन पर गिर पड़ा, तड़पने लगा। औरत समझ गई कि फकीर को मारा है, फकीर की बद्दुआ लगी है। इसके जो नौकर थे वो निकल आए, और भी लोग थे, तो इसने शोहर को तो छोड़ दिया, नौकरों को कहा तुम ध्यान रखो। ये गई उधर फकीर के पास, के पांव को हाथ लगाया, बाबा मेरे शोहर को माफ कर दो। चुपचाप बैठा रहा, मेरे शोहर को माफ कर दो। बहुत जब ही रोई तो कहता है उसने अपने माशूक के ऊपर, यानी अपनी बीवी के लिए, उसने अपने माशूक के ऊपर गुस्से होके मुझे मारा। मैं जिसका माशूक हूँ उसको गुस्सा आ गया, उसने मारा, मैं क्या करूँ? यानी खुदा ने इसको पीटा।